نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت اس میں سے مدنی دور ہے اور اس میں سے آج ہم پڑھیں گے نظام انصاف میں رخنہ اندازی. پچھلے حصے میں ہم نے پڑھا تھا کہ کس طرح مدینہ میں لوگوں نے اس طرح کے حالات پیدا کر دیے تھے کہ جس کو دیکھ کر ایک عام انسان دین پہ قائم نہیں رہ سکتا تھا. اور یہاں ہم اس میں کچھ مزید چیزوں کو پڑھیں گے. کسی بھی نظام حکومت کا چلنا اس کے دو وظائف کے طور پر صحیح طور پر انجام پانے پر منحصر ہے. ایک یہ کہ اس کا دفاع مضبوط رہے, یہ ہائی لائٹ کیجیے گا. یعنی کوئی حکومت کب قائم رہتی ہے؟ جب اس کا دفاع مضبوط ہو, یعنی دشمنوں کے نرغے میں نہ ہو. دوسرے یہ کہ اس کا عدالتی نظام ٹھیک طریقے پر کام کرتا رہے. دو کوڈ ورڈ لکھ لینا, ڈیفنس اور عدل. یہ دو چیزیں کسی بھی نظام حکومت کے ٹھیک طور پہ چلنے کی شرط ہے. پہلا وظیفہ بیرونی حملوں سے بچاؤ کے لیے, ظاہر ہے کہ دشمن نہیں آئیں گے. اور دوسرا وظیفہ اندرونی مفاسد کی روک تھام کے لیے. کلیئر ہے بات؟ یعنی جس ملک میں انصاف ہے نا, وہ اندر کے مسئلوں پہ حل پا لے گا, اندر کے مسائل حل کر لے گا. اور جس کا ڈیفینس بہت سٹرونگ ہے تو وہ باہر کے دشمنوں سے اپنے آپ کو بچائے گا. لیکن نبی اکرم صلی اللہ علیہ وسلم کی حکومت کو ان دونوں وظائف کی انجام دہی میں یہود و منافقین کی طرف سے شدید مزاحمتوں کا سامنا کرنا پڑا. یا ہم یہ بتانا چاہتے ہیں کہ ان مزاحم قوتوں نے کس طرح اسلامی ریاست کے نظام عدل میں خلل اندازیاں کی اور سول نظم کو کمزور کرنے کے لیے کیا کارستانیاں دکھائیں. ایک نوخیز ریاست کے سول نظم کو ہی اگر قائم نہ ہونے دیا جائے تو وہ نہ تو داخلی مشکلات پر قابو پا سکتی ہے اور نہ خارجی قوتوں کا مقابلہ کر سکتی ہے. اس کا عین وجود بالکل ابتدائی مراحل میں خطرے کی زد میں آ جاتا ہے. چنانچہ تاریخ میں بے شمار نظائر موجود ہیں. نظائر سے مراد کیا؟ مثالیں. کہ فاتحین یا انقلابیوں نے جہاں کہیں بھی کوئی نئی حکومت قائم کی ہے وہاں سول نظم کو نافذ کرنے میں اقتدان غیر معمولی جبر اور سختی سے کام لیا گیا. لیکن محسن انسانیت کی حکومت جس اخلاقی نظریے اور جس تصور عدل پر قائم تھی اس میں بے جا سختی کا موقع نہ تھا. اس لیے مدینہ کے پانچویں کالم, کون تھا بھلا وہ؟ منافق. پانچویں کالم کو کس قدر کھیل کھیلنے کی راہیں مل گئی تھیں. خلاصہ کیا نکلا؟ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جبر اور سختی نہیں کی, عدل اور انصاف کیا. تو ڈھیلا پن سمجھ کر کچھ منافقوں نے پھر مدینہ میں شر پھیلایا. مدینہ کی اسلامی ریاست کا وہ دستوری معاہدہ جس کے تحت مسلمان مہاجرین اور انصار اور یہود کے قبائل ایک سیاسی حیت اجتماعیہ میں جمع ہوئے تھے, اس میں تسلیم کر لیا گیا تھا کہ سیاسی اور عدالتی لحاظ سے اختیار اعلیٰ فائنل اتھارٹی محمد صلی اللہ علیہ وسلم کے ہاتھ میں ہے. وہ دستاویز آج تک محفوظ ہے اور اس میں حسب ذیل دو واضح دفعات موجود ہیں. یعنی دفعات سمجھتے ہیں کیا ہوتی ہیں؟ شک, یعنی کہہ لیجئے کہ ٹو اس کے ڈفرینٹ انگریڈینٹس تھے. دفعہ اول, دفعہ دوم. اس کا مجھے کوئی لفظ ایسا کلیئر سمجھ میں نہیں آ رہا. شرط کہہ سکتے ہیں آپ. پہلی کیا ہے؟ ایک شعر میں ہے, وَإِنَّكُمْ مَهْمَا اخْتَلَفْتُمْ فِيهِ مِنْ شَيْءٍ فَإِنَّ مُرَدَّهُ إِلَى اللَّهِ عَزَّ وَجَلَّ وَإِلَى مُحَمَّدٍ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ. اور وہ یہ کہ جب کبھی تم میں کسی چیز کے متعلق اختلاف پیدا ہو جائے تو اللہ اور محمد صلی اللہ علیہ وسلم کی طرف رجوع کیا جائے. یہ بات ہم نے قرآن میں پڑھی ہے نا, الحمدللہ. اور دوسرا کہ, وَإِنَّهُ مَا كَانَ بَيْنَ أَهْلِ هَذِهِ صَحِيفَةٍ مِنْ حدثنا واشجار يخاف فساده فإن مرده إلى الله عز وجل وإلى محمد صلى الله عليه وسلم. اور یہ کہ اس نوشتے کو قبول کرنے والوں کے درمیان کوئی نیا معاملہ یا جھگڑا پیدا ہو جائے جس پر فساد رونما ہونے کا اندیشہ ہو تو اسے اللہ تعالیٰ کی طرف اور اس کے رسول صلی اللہ علیہ وسلم کی طرف لوٹایا جائے گا. کیا پتہ چلا کہ دین اسلام میں بنیادی اختیار اللہ اور اس کے رسول کو ہے. اس دستوری پیمان کے بعد معاہد یہودی قبائل پر شرن اخلاقن اور سیاسی اور قانونی حیثیت سے یہ فرد عائد ہو گیا کہ وہ اس نظام میں عدل و قانون کو کامیاب بنانے میں پوری طرح تعاون کریں اور اس کی وفادارانہ اطاعت کریں جو سرور عالم صلی اللہ علیہ وسلم کی سرکردگی میں چل رہا تھا. यूं भी देखा जाए तो एक गैर मुनज़्ज़म मुआशरे को कानून की अमलदारी के असूल पर बाकायदा शहरी नस्ल में लाना मोहसिन इंसानियत की एक अजीम व शान काबिले कदर खिदमत थी, और जरायम और बदकारियों के ख़त्म करने के लिए इंसाफ के फितरी और हमेशा रहने वाले असूलों की मसावियाना तनफीज़ क्या होती है, मसावात इक्वलिटी और तनफीज उसको नाफिज करना एक ऐसा बाबरकत इकदाम था कि जिसके नतीजे में पैदा होने वाली हालत अमन व अमान यहूदियों के लिए इतनी ही नाफे थी जितनी दूसरों के लिए। फिर कानून इलाही के नज़्म की इकामत खुद इनके अपने मिशन में शामिल थी। यानी खुलासा क्या है कि जैसे मुसलमानों को ये हुक्म है कि अल्लाह के दीन को नाफिज करो, सूरत मायदा में आप लोग पढ़ चुके हैं, तो इसी तरह मुसलमानों को थी। तो अगर नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का दीन नाफिज करते तो असल में आप यहूद ही के हिस्से का काम कर रहे थे ना, बात समझ रहे हैं ना। अब ऊपर से मुआहदाना जिम्मेदारी उन्होंने बरज़ा और रग़बत कबूल की थी, लेकिन जहाँ इन्हें यह महसूस हुआ कि इस्लामी रियासत के बेलाग कानून की जद इनके किसी मुफाद पर पड़ती है और इनकी कोई शख्सियत इसकी लपेट में आती है, तो वह अपनी माहदाना सियासी इखलाकी शरई जिम्मेदारियों और माशरे और इंसानियत के मजमूई मुफादात को यकसर नज़रअंदाज करके उल्टे रास्ते पर पड़ जाते रहे। यहूद के एक शादीशुदा मर्द ने किसी की शादीशुदा औरत से जिना किया जो यहूदिया थी। मामला यहूद के सरदारों के सामने आया, ये बड़े बैते मदारिस में जमा हुए, यानी उनकी कोई जगह थी, यानी यहूद में से एक मर्द ने एक शादीशुदा औरत से जिना किया, तो अब ये जो अकाबिर थे ये बैते मदरास में जमा हुए, ये उनकी कोई जगह होगी, और आपस में सलाह ठहराने के बाद एक आदमी को नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पूछने के लिए भेजा कि ऐसी हरकत पर क्या सजा दी जाए। उन्होंने इससे पहले राय कायम कर ली कि अगर हमारी रिवाजी सजा यानी तहमिया बताई गई तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को एक बादशाह समझो और बात मान लो, लेकिन अगर किताब इलाही के मुताबिक रजम की शरई हद जारी करने को कहें तो फिर वो अपने इल्म सही और अपनी जुरत हक और इत्तबाए फरमान इलाही की रूह से नबी हैं, और इनसे बचना कि वो तुम्हारा जो कुछ कायदाना असर बाकी है वो भी ना जाता रहे। बस आदमी पहुंचा और इसने पैगाम दिया और यहूद के बड़ों की तरफ से पेशकश की कि हम आपको हकम बनाते हैं। ये पेशकश दस्तूरी माहदे से टकराती थी। माहदे की रूह से नबी सल्लल्लाहु अलैहि वसल्लम को मुस्तकिल तौर पर मदीना के हकम और अदलिया के सरबरा पहले से ही थे। गालिबन यही वजह है कि हजूर उठकर सीधे बैते मदरास में तशरीफ ले गए और जाकर यहूद से फरमाया कि अपने आलिमों को लाओ। अब्दुल्ला बिन सूरिया को पेश किया गया। बाज़ रिवायतों के मुताबिक इस शख्स के साथ अबू यासिर बिन अख्तब और वहब बिन यहूदा भी थे। दौरान गुफ्तगु सब ने अब्दुल्ला बिन सूरिया को इल्म तौरात में फाजिल तरीन यानी ज्यादा उसको आता है फाजिल तरीन मुस्तनद शख्सियत करार दिया। हजूर ने इस आलिम से लहदगी में गुफ्तगु की और खुदा का खौफ दिलाकर बनी इसराइल के जरी यानी गोल्डन अबवाब तारीख की याद ताज़ा करा के दरियाफ्त किया, क्या तुम जानते हो कि शादीशुदा जानी के लिए तौरात में रजम का हुक्म आया। उसने जवाब दिया, अल्लाहुम्मा नाम, हाँ बखुदा, वही से जो हकीकत हजूर पर आशकारा थी इसकी तस्दीक फरीक मुखालिफ की तरफ से भी हो गई, लेकिन मजलिस आम में यहूदी सरदार और उलमा कज बहसी करते रहे। इनको इसरार था कि हमारे कानून शरीयत में जिना की सजा तहमिया है। इस इस्तलाह के मफहूम के मुताबिक यहूदी जानियों का मुंह काला करके इनको गधे पर सवार करते और बस्ती में घुमाते। तौरात का हुक्म रजम उन्होंने बलाए ताक डाल दिया था। इनके अंदर जब जिना की वबा फैली और इनके ऊंचे तबकों तक के लोग इस अखलाकी फसाद में मुलव्वस हो गए तो माशरे ने शरीयत का साथ देने की बजाय मुजरिम की हमायत का रुख इख्तियार किया और सजा में कमी कर दी। इन बड़े यहूद को यह अंदेशा था कि अगर तौरात के कानून रजम का अहया क्या कहते हैं रिवाइवल यानी उसको जिंदा करना हो जाता है तो फिर बकरे की माँ आखिर कब तक खैर मनाएगी, आज तुम कल हमारी बारी है। यही वजह है कि वह रजम की सजा का निफाज रुकवाना चाहते थे। मजबूरन हजूर सल्लल्लाहु अलैहि वसल्लम ने मजलिस आम में इनसे तौरात मंगवाई, फातुबित तौरात ही फतलू हा इन कुंतुम सादिकीन, यानी ये भी पीछे पढ़ चुके हैं कि कैसे अल्लाह ताला ने रेफरेंस उनकी किताबों से मांगा था, यानी नबी सल्लम ने उनकी किताबों का रेफरेंस मांगा। एक यहूदी आलम ने मुतल्लिका मुकाम की किरत की, इस नुस्खे में आयत रजम मौजूद थी और इस सितमगर आलम ने आयत पर हाथ रखकर आगे पीछे कर डाला। देखिए आंखों देखे धूल झोंकने वाली बात थी। अब्दुल्ला बिन सलाम मशहूर यहूदी आलिम जो ईमान ले आए थे उन्होंने लपक कर उसका हाथ हटा दिया और हजूर को दिखाया कि पैगंबरे खुदा मुलाहिजा कीजिए ये रही आयत रजम। حضور نے اس مکاری پر یہود کو سخت ملامت کی اور یہ کہہ کر مجرموں پر حد جاری کرا دی کہ میں پہلا شخص ہوں جو اللہ کے حکم اور اس کی کتاب اور اس پر عمل پیرا ہونے کے مسلک کی تجدید کرتا ہوں. یعنی یہود کی کتابوں پہ عمل چھٹ چکا تھا, اللہ کے نبی نے اس بات کو اپنے ہاتھ میں لے کر ان سے یہ کام کرا دیا. تو اب آپ بتائیے کہ یہ حالات جب ہوں تو پھر اس دور میں نبی صلی اللہ علیہ وسلم کی بات کو کون سنتا. یہ تھے وقت کے حاملان دین مبین اور حامیان شرع متین, جو بغلوں میں قانون الہی لیے ہوئے من گھڑت رواجی قانون کا کھوٹا سکہ چلا رہے تھے, اور اس کردار کے ساتھ وہ اس مقدس ہستی کے مقابلے کو نکلے تھے جو قانون الہی کا بے لاگ طریقے سے احیاء کرنے اٹھی, اور قانون کا یہ نغمہ حق فضاؤں میں گونج رہا تھا, لستم علی شیئن حتی تقیم التوراۃ والانجیل وما انزل الیکم من ربکم, سورۃ مائدہ کی آیت 68 ہے. اس وقت تک تمہاری کوئی بنیاد ہی نہیں جب تک تم تورات اور انجیل کو اور اللہ کی طرف سے جو کچھ قوانین نازل ہوئے ہیں ان کو نافذ نہ کر دکھاؤ. جب تک تمہارے عقیدہ و عمل میں یہ بھاری تضاد موجود ہے تمہاری کچھ بھی حقیقت نہیں, تم ایک بے معنی اور بے وزن ٹولی ہو. یہودی معاشرے کے فساد عام کا ایک بڑا مظہر یہ تھا کہ ان میں اعلیٰ اور ادنیٰ طبقوں کی تقسیم مستقل طور پر قائم ہو چکی تھی اور قانونی مساوات یکسر ختم ہو گئی تھی. بااثر لوگوں کے لیے قانون الگ تھا اور کمزور کے لیے الگ. انصاف کی ندی پھٹ کر الگ الگ دھاروں میں تقسیم ہو گئی تھی. ان کے قاضی اور مفتی میزان عدل کے پلڑے نہ برابر کر چکے تھے, اب دوہرے اور تہرے باٹ استعمال کر رہے تھے. چنانچہ بنو نذیر اور بنو قریظہ میں ان کے غلبہ و دوف کی وجہ سے نہ مساویانہ نظام دیت رائج تھا. کوئی نذیری کسی قریظی کو قتل کر دیتا تو دیت 100 وسق لی جاتی. آپ کہتے ہیں نا بنو نذیر اور بنو قریظہ یہود کے دو قبائل تھے, ایک امیر تھا ایک غریب تھا, تو غریب کسی کو قتل کر دے تو پکڑ لیتے تھے, امیر قبیلہ غریب کو پکڑتا تھا تو کچھ نہیں کہتے تھے, اور صورت جرم الٹی ہوتی تو 50 وسق دی جاتی. حضور کے مدینہ آنے اور اسلامی نظام عدل کے قائم ہو جانے کے بعد بنو نذیر کے کسی آدمی نے بنو قریظہ کے ایک شخص کو قتل کر دیا, بنو نذیر نے دگنی دیت دینے سے انکار کیا اور مساوات کا حق منوانے کی کوشش کی. اب تو ان کے سامنے ایک سہارا موجود تھا. بحث میں تیزی آتے آتے نوبت یہاں تک پہنچی کہ دونوں قبیلوں میں جنگ کی آگ بھڑکنے کا خطرہ پیدا ہو گیا. آخر دونوں اس پر راضی ہوئے کہ معاملہ محمد صلی اللہ علیہ وسلم کے سامنے لے جایا جائے اور وہاں سے جو فیصلہ ہو اسے قبول کر لیا جائے. حضور نے فاحکم بینہم بالقسط کے حکم کے تحت دیت کے اس غیر مساویانہ نظام کو ختم کر کے ترازو کے پلڑے ہمیشہ کے لیے برابر کر دیے, اور ساتھ ہی قرآن نے عدل کے خدائی نظام کو بگاڑنے والوں سے خطاب کر کے انتباہ کر دیا, یعنی وارن کر دیا کہ جو لوگ اللہ کے اتارے ہوئے قانون کے مطابق معاملات کے فیصلے نہیں کرتے وہی کافر ہیں. اسلامی نظام انصاف اور اقامت حدود میں اگر تنہا یہودی مدینہ ہی رکاوٹ ہوتے تو بھی غنیمت ہوتا. مشکل یہ تھی کہ مجموعی طور پر سارے عرب میں انصاف میں دو رنگی پائی جاتی تھی. بااثر حلقوں کے لیے قانون دوسرا تھا, کمزوروں اور عام لوگوں کے لیے دوسرا. فتح مکہ کا موقع تھا کہ فاطمہ نامی ایک مخزومی, مخزومی کون ہوئی؟ قبیلہ بنو مخزوم سے. مخزومی عورت چوری کے جرم میں گرفتار ہوئی. چونکہ وہ بااثر قبیلے سے تعلق رکھتی تھی اس لیے قریش کے لوگ اس کی گرفتاری پر بڑے بے چین ہوئے, اور ان کے تصور میں یہ بات سما نہ رہی تھی کہ ایسی عورت پر بھی قانون کا وہی حکم عقوبت. حکم عقوبت کیا ہوتا ہے؟ کہ سزا کا انتظام, یعنی کہ اس کی بھی ایسی پکڑ ہوگی جیسے دوسروں کی ہوتی ہے جو عام لوگوں کے لیے ہے. ان لوگوں نے مشورہ کیا, کیا کیا؟ کہ رسول اللہ صلی اللہ علیہ وسلم سے کہہ کر اس کو چھڑا دیا جائے, مگر آگے ہو کے بات کون کرے. یعنی ان کو ڈر تھا کہ نبی صلی اللہ علیہ وسلم تو اس بات کو بہت برا مانیں گے, اور آپ یہ فیوریٹزم کبھی پسند نہیں کرتے تھے کہ کسی غلط کام کرنے والے کو کسی دوسرے کے کہنے پر چھوڑ دیا جائے. دیکھیں یہ بھی تو ایک اللہ تعالیٰ کی طرف سے بات ہوتی ہے نا, کہ جب اللہ تعالیٰ کسی کو بڑے منصب پہ فائز کر دے تو کچھ لوگ خام خواہ امیدیں لگا بیٹھتے ہیں کہ اب ہمیں تو یہ بہت سپورٹ کرے گا اور ہمارا تو بہت ہی اس سے فائدہ ہوگا اور دس اینڈ دیٹ. لیکن نبی صلی اللہ علیہ وسلم کا یہ معاملہ نہیں تھا, آپ نے ان کو بہت کلیئر کٹ بتا دیا, اور آپ کو وہ تاریخ کا جواب بھی یاد ہوگا کہ اگر فاطمہ بنت محمد صلی اللہ علیہ وسلم بھی چوری کرتی तो मैं उसका भी हाथ कटवा देता। अब जिस मुआशरे में यहूद के कबाइल में आपस में इतना जुल्म और सितम और इतनी खराबियां हो रही थीं, तो आप बताइए कि क्या वो ये बातें सुनकर हैरान ना होते? हैरत उनकी गुम होनी ही थी और वो हुई, क्योंकि अल्लाह के नबी अदल और इंसाफ करते थे। जरा सोचिए, अगर आज के दौर में उम्मत मुस्लिमा में यही अदल और इंसाफ हो जाए तो क्या दूसरे लोग इस बात की गवाही ना देंगे? खैर, इन लोगों ने मशवरा किया कि रसूलुल्लाह से कहकर इसे छुड़ा दिया जाए, मगर आगे होकर बात कौन करे? इस गरज के लिए उन्होंने उसामा बिन जैद को सिफारशी बनाया। उसामा ने जाकर मुदा, मुदा क्या होता है, जो भी पॉइंट ऑफ व्यू है, मुदा अर्ज किया, हजूर के चेहरे का रंग बात सुनकर मुतगैर हो गया और फरमाया, क्या तुम अल्लाह की एक हद के बारे में इसे रुकवाने की सिफारिश करते हो? बस इतने ही पर उसामा को एहसास हो गया और उन्होंने मुआफी तलब की। दिन खत्म होने पर हजूर ने मजमे में खिताब फरमाया कि तुमसे पहले के लोगों का एक सबब हलाकत यह था कि जब इनमें से कोई मुमताज आदमी चोरी करता तो वह इसे चश्मपोशी कर लेते, और जब कोई कमजोर दर्जे का आदमी यही जुर्म करता तो इस पर सजा नाफिज कर देते। मैं अपने बारे में खुदा की कसम खाकर कहता हूँ, जिसके कब्जे में मेरी जान है, अगर फातिमा बिन्त मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी चोरी करे तो मैं इसका हाथ भी काट डालूं। यही मुरव्विजा, मुरव्विजा क्या, जिसका रिवाज हो। यही मुरव्विजा ज़हनियत उम्मे हारिसा के मामले में भी सामने आई। इस औरत ने किसी का दान तोड़ डाला, मुकदमा हजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने लाया गया, हजूर ने कसास का हुक्म सुनाया। उम्मे रबी जो गालिबन मुजरिमा की बहन थी, लेकिन इस मामले में रिवायात में कुछ इल्तबास हो गया है, इसने ये फैसला सुना तो हजूर सल्लल्लाहु अलैहि वसल्लम से बताजुब पूछा, क्या फुलानी से भी कसास लिया जाएगा? खुदा की कसम, इससे कसास नहीं लिया जा सकता। हजूर ने फरमाया, अरे उम्मे रबी, कसास तो खुदा ही नविश्ता है, यानी अल्लाह का हुक्म है। मगर वो कहने लगी, नहीं, खुदा की कसम, इससे हरगिज कसास नहीं लिया जा सकता। इसकी समझ में नहीं आता था कि इस दर्जे की मुजरिमा का दांत कैसे तोड़ा जा सकता है। इधर अमलन ये हुआ कि फरीकैन के दरमियान दियत पर मामला तय हो गया। इस तरह हुक्म कसास, जिसमें दियत की गुंजाइश भी शामिल थी, वो पूरा हो गया और उम्मे रबी की बात भी रह गई। चुनाचे बतौर लतीफा हजूर ने फरमाया कि अल्लाह के ऐसे बंदे भी हैं कि जब वो कसम खा लें तो इनकी कसम को अल्लाह पूरी कर देता। ये जुमला इसको थोड़ा सा बदल के पढ़ूंगी। चुनाचे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह के ऐसे बंदे भी हैं कि जब वो कसम खा लें तो अल्लाह इनकी कसम को पूरा कर देता। यहूद ने सिर्फ इस्लामी अदलिया ही के काम में रखना अंदाजियां करने पर इक्तफा नहीं किया, बल्कि मजमूई सिविल नज्म व नसक में जहां मौका मिलता गड़बड़ पैदा करने से बाज ना आते। इसकी एक बड़ी मिसाल यह है कि फतह खैबर के बाद खैबर के यहूदियों की दरख्वास्त पर जब इनका बतौर काश्तकारान आराजी निस्फ बटाई पर रख लिया गया और इस्लामी हुकूमत का तहसीलदार इनसे पहली बार बटाई लेने पहुंचा तो उन्होंने इसे रिश्वत देने की कोशिश की। खयानत के इस खौफनाक रोग में इनकी कौम मुब्तला थी। इसकी छूत उन्होंने नए निजाम के कार परदाजों को भी लगा देना चाहिए। ये तहसीलदार अब्दुल्ला बिन रवाहा थे, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम का भेजा हुआ मोतमद अलैह। मोतमद अलैह क्या होता है, जिसपे एतमाद किया जाए, ट्रस्टवर्दी तहसीलदार। यहूद खैबर के अंदाजों से बहुत ऊंचा था। उन्होंने इसे साफ साफ कहा कि खुदा के दुश्मनों, क्या मुझे माले हराम खिलाना चाहते हो, यानी रिश्वत देते हो। और वो जुमला भी आपको इनका याद होगा अगर आपने कहीं पढ़ा हुआ है कि जिसकी तरफ से आया हूँ वो मुझे दुनिया में सबसे अजीज हैं और जिनकी तरफ आया वो सबसे मबगूज हैं, लेकिन ना उनकी मोहब्बत और ना इनका बुगज मुझे इंसाफ की बात से रोक सकता है। आज हमारा ये किरदार बन जाए, पूरी दुनिया हमारे राग अलापे कि मुसलमान कैसे होते हैं। इन पर अपना मुद्दा वाज़े कर दिया कि मुझे तो कांटे के तोल के मुताबिक मामला करना है, यानी जितना तुम्हारी खजूरों का वजन, फसल का वजन है, उतना ही लूंगा। रसूलुल्लाह ने मुझे यहाँ इसलिए नहीं भेजा कि तुम्हारा माल खा जाऊं, बल्कि इसलिए भेजा है कि तुम्हारे और मुसलमानों के दरमियान तकसीम अमल में लाऊं। तुम चाहो तो मैं अंदाजा करके नस्फ तुम्हें दे दूं, और अगर चाहो तो तुम खुद अंदाजा करके नस्फ हमें दे दो। चुनाचे इब्ने रवाहा ने 40,000 वसक का तहमीना यानी अंदाजा लगाया और 20,000 वसक मुसलमानों का हिस्सा ले लिया। इस बेलाग तकसीम पर जहां बाज घटिया जहन के यहूदियों ने भुनाकर कहा यह तो जुल्म है, वहां इंसाफ पसंद अवाम ने तस्लीम किया कि इसी अदल पर आसमानो जमीन कायम है। अब्दुल्ला बिन रवाहा ही जिंदगी भर इस मनसब को सर अंजाम देते रहे। غرض کہ ایک نیم منظم معاشرے کو باقاعدہ ایک منظم ریاست بنانے اور خدا انصاف کے اصولوں کو جاری کرنے میں محسن انسانیت کو تعاون بہم پہنچانے کی بجائے تہذیب اور مذہب کے قدیمی ٹھیکے داروں نے سخت مزاحمتیں کی اور نظام حق کی جڑوں کو ابتدائی مراحل میں کھوکھلا کرنے کی ناقابل اف یعنی وہ چیز جو معاف نہ کی جا سکے کوششیں کی. تو کیا پتہ چلا اس ٹاپک سے کہ اللہ کے نبی نے وہاں عدل اور انصاف قائم کیا جس کی وجہ سے لوگوں نے آپ کی عزت کی. اور میرے اور آپ کے لیے بھی یہی بات ہے. آج اگر ہم مسلمان عدل اور انصاف کریں پوری دنیا میں ہماری عزت ہوگی اور اللہ تعالی ہمیں اس کی توفیق بھی دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.